यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश ठमाट्टा। शुरूमा प्रमुख समाचार। सन् 2024 देखि 2030 सम्म सञ्चालन हुने दिगो विकास लक्ष्य कार्यान्वयनका लागि 211 खर्ब 65 अर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण। विश्वका जुनसुकै स्थानमा रहे पनि नेपालीहरूमा नेपाली संस्कृति र कला जीवन्त रहने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। संरक्षित वन्यजन्तुको सूचीमा रहेको याक संरक्षणमा जोड़ दिँदै नेपालमा पहिलो पटक याक दिवस मनाइयो। र अमेरिकाका विभिन्न शहरहरूमा राष्ट्रपति ट्रम्प विरोधी प्रदर्शन। समाचार अब विस्तारमा। दिगो विकास लक्ष्य कार्यान्वयनका लागि 211 खर्ब 65 अर्ब रूपियाँ लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। आयोगले आज दिगो विकास लक्ष्य आवश्यकता पहिचान लागत अनुमान तथा वित्तीय रणनीति 2081 प्रतिवेदन सार्वजनिक गर्दै सन् 2024 देखि 2030 सम्ममा वार्षिक औसत 30 खर्ब 23 अर्ब रूपियाँ लगानी आवश्यक पर्ने जनाएको हो। दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि 2024 देखि 2030 सम्म औसतमा कुल गृहस्थ उत्पादन जीडीपीको 45.4% लगानी आवश्यक हुने अनुमान गरिएको छ। दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक निजी सहकारी र घर परिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ। कोशी प्रदेश सरकारले 1 खर्ब भन्दा बढ़ी लगानी भित्र्याउने लक्ष्य राखेर यही वैशाख 18 र 19 गते विराटनगरमा लगानी सम्मेलन आयोजना गर्न लागेको छ। सम्मेलन मार्फत प्रदेशमा स्वदेशी निजी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान र सिप परिचालनका लागि आधार तयार हुने अपेक्षा गरिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलनमा 1 खर्ब 39 अर्ब रूपियाँको लगानी भित्राउने प्रदेश सरकारले 54 वटा योजना राखेको छ। लगानी प्राधिकरण कोशी प्रदेशका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा 15 वटा, भौतिक पूर्वाधारमा 14 वटा, कृषिमा 9 वटा, उद्योगमा 9 वटा परियोजना समावेश गरिएको छ।
समग्रमा 54 वटा परियोजनाहरूलाई चाहिँ हामीले सोकेसिङलाई पहिलो चरणमा फाइनल गरेका छौँ र त्यसको टोटल अनुमानित लागत चाहिँ 1 खर्ब 39 अर्ब 30 करोड 57 लाख रुपियाँ छ। यसमध्ये 7 वटा क्षेत्रका परियोजनाहरू छन्, जसमध्ये कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि, सेवा क्षेत्र, ऊर्जा, यसरी सम्पूर्ण क्षेत्रहरू हामी समेटेका छौँ। यसमा चाहिँ हामीले 1 खर्बको लक्ष्य लिएका छौँ।
प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भएपछि उद्योगी व्यवसायहरू समेत उत्साहित भएका छन्। लगानी सम्मेलन मार्फत कानूनी प्रक्रियाका विषयलाई एकद्वार प्रणालीबाट कार्यान्वयन गर्दै प्रदेश सरकारले विद्युतको सहज उपलब्धता, मुआवजा वितरणका कामहरू सरल र सहज रूपमा कार्यान्वयन गर्नुपर्ने उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको भनाई छ।
आज जुन क्षेत्रमा पुरानै उद्योगी व्यापारीहरूले पनि जुन खेप्नु परेका विद्युतका समस्याहरू छन्, यी कुराहरूलाई पनि सरकारले सम्बोधन गर्नुपर्छ। जल विद्युतका कुराहरू, मुआवजाका कुराहरू भए, ट्रान्समिसन लाइनका कुराहरू, यी सबै कुरा चाहिँ प्रदेश सरकारको मार्फतबाट पनि हुनुपर्ने भयो। यस्ता चिजहरूलाई सहज रूपले निकास दिने हिसाबले प्रदेश सरकारले गरे खण्डमा अझ पनि ज्यादा बेसी चाहिँ लगानी भित्र सक्ने सम्भावना देखिन्छ यहाँ।
यसै गरी मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कोशी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेकाले सम्मेलनले समग्र मुलुकको अर्थतन्त्रसँगै उद्योगी व्यवसायहरूमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
कोशी प्रदेशमा लगानीको सम्भावना प्रशस्त नै छ, एकदम सुखद खबर हो। अहिलेको अर्थतन्त्रमा यसरी लगानी सम्मेलन गर्दाखेरि केही न केही ऊर्जा हामीमा पनि अलिकति ऊर्जा थप्ने काम चाहिँ गर्छ र साथै नयाँ लगानी आएपछि अर्थतन्त्रलाई पनि सुधार्ने काम चाहिँ पक्कै पनि सहयोग हुने जस्तो हामीले महसुस गरेका छौँ। घोषणामा मात्रै नरहोस्, वास्तविक रूपमा लगानी आओस्, यो हामी सबैको चाहना हो।
सम्मेलन मार्फत कोशी प्रदेशमा स्वदेश निजी एवं प्रत्यक्ष वैदेशिक लगानी एफडीआई आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि आधार तयार हुने विश्वास गरिएको छ। प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनले कानूनी, नीतिगत एवं प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानी मैत्री वातावरण हुने विश्वास लिएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति महत्वपूर्ण पक्ष भएकाले इतिहासको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति राष्ट्रसद्वारा प्रकाशित राष्ट्रसद फोटो किताब गणतन्त्रको 16 वर्ष ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताउनुभयो। आजै प्रधानमन्त्री ओलीले विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकार मध्येबाट छानिएका 23 देशका कलाकारसँग भेटेर उहाँहरूको प्रतिभाको सराहना गर्नुभयो। इन्ट्रा फाउण्डेशनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त श्रृंखलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हावभाव आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताउनुभयो। विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरूमा रहने जेनेटिक मेमोरीले नेपाली कला संस्कृतिलाई जीवन्त बनाउने उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानून र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताउनुभयो। माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएको जानकारी गराउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आय आर्जन, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले भौगोलिक चुनौती, बसाईसराई, चरण क्षेत्रको अभाव, प्रजनन सम्बन्धी समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालमा याक चौरीको संख्या घट्दो क्रममा रहेकाले याक चौरी पालनका लागि संगठित प्रयास आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नु भएको छ। सभापति देउवाले आफू देश बाहिर प्रस्थान गरेकाले पार्टीको विधान बमोजिम स्वदेश नफर्कुन्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहित 7 नेतालाई प्रहरीले रिहा गरेको छ। सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अध्यक्ष लिङ्गदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञान बहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगायतलाई नियन्त्रणमा लिई अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सास्थित 14 पालिकाका प्रमुखहरू सक्रिय भएका छन्। सरकारले यही वैशाख 2 सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेकाले अबदेखि प्रभावित हुन नदिन वैशाख 8 15 गतेसम्म जिल्लाभरि भर्ना अभियान सञ्चालन गराउन पर्साका सबै पालिका प्रमुखहरू एकमत भएका हुन्। तनहुको डुम्रे बेसी शहर सड़क खण्ड अन्तर्गत तनहुको भानु नगरपालिका 10 कालीमाटीमा आज माइक्रोबस र स्कूटर ठोकिँदा 2 मृत्यु भएको छ। डुम्रेबाट लमजुङ जाँदै गरेको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको स्कूटर ठक्कर खाँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका 8 40 वर्षीय मन घले तथा स्कूटरमा सवार लमजुङको बेसी शहर नगरपालिका 8 32 वर्षीय अनिता थापा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। स्तरोन्नति गर्न राप्ती राजमार्ग दैनिक 5 बन्द हुने भएको छ। राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सड़क खण्डको कपुरकोटदेखि राम्रीसम्म स्तर वृद्धि गर्न 8 गतेदेखि 14 गतेसम्म 1 हप्ता राजमार्ग बन्द हुने भएको त्यहाँबाट हाम्रा संवाददाता दीपक शर्माले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको न्यूयोर्क वाशिङटन र संयुक्त राज्य अमेरिकाका विभिन्न शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको कड़ा नीतिहरू विरूद्ध प्रदर्शन भएको छ। न्यूयोर्कमा अमेरिकामा कुनै राजा छैनन् र अत्याचारको प्रतिरोध गर्नुहोस् जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने संकेतहरू बोकेका प्रदर्शनकारीहरूले शहरका विभिन्न भागमा प्रदर्शन गरेका हुन्। वाशिङटनमा प्रदर्शनकारीहरूले ट्रम्पले न्यायिक प्रक्रियाको अधिकार सहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यताहरूलाई खतरामा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2082-83 बजेट तर्जुमाका सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल गरी प्रतिवेदन आइतबार अर्थ मन्त्रालयमा पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सो प्रतिवेदन पेश गर्नु भएको हो। कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत कानूनी तथा संरचनागत सुधारहरू भइरहेको र त्यसको परिणाम स्वरूप पछिल्ला दिनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक भएको बताउनुभयो। उहाँले अर्थतन्त्रमा सुधार भइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा नै केन्द्रित हुने अर्थमन्त्री पौडेलले बताउनुभयो। प्रतिवेदन पेश गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले मन्त्रालयहरू बीचको समन्वय र आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्देश्यले मन्त्रालय विभिन्न निकाय आयोगहरूसँग परामर्श तथा छलफल गरी प्रतिवेदन तयार पारेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो आमदानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नु भएको छ। नेपाली जनसम्पर्क समिति UAE द्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने अवस्था रहेको बताउनुभयो। विदेशमा बस्ने नेपालीले विदेशको विकास र प्रविधिलाई देखेर नेपालसँग तुलना गर्ने र नेपालको विरोध गर्ने गरेको पाइएको उल्लेख गर्दै विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ अध्यक्ष ढकालले भन्नुभयो। हालै नेपाल सरकारले गरेको कानून सुधारले लगानीकर्तामा उत्साह छाएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको अध्यक्ष ढकालले बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
श्री भगवती क्लबले शहीद स्मारक बी डिभिजन लीगमा आइतबार नयाँ बस्ती युथ क्लबमाथि 3-0 सहज जित निकालेको छ। जीसँगै दोस्रो स्थानको भगवतीले लीग लिडर प्लानिङ बोइज युनाइटेडसँगको अङ्क घटाएर 1 पुर्याएको छ। भगवती 7 खेलबाट 17 अङ्क पुगेको छ। 1 खेल कम खेलेको प्लानिङ बोइजको 18 अङ्क छ। यता पराजित नयाँ बस्ती भने 7 खेलबाट 5 अङ्कका साथ रिलिगेसन क्षेत्रमा छ। साध्य बाटो स्थित अखिल नेपाल फुटबल संघ एनफा मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन दिवस छत्याल, अमित लामा र विक्रान्त नरसिंह राणाले गोल गरे। आगामी वैशाख 26 गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक साधारण सभाका लागि सी डिभिजन लीगबाट मतदाता प्रतिनिधि छनौट भएका छन्। एन्फा कम्प्लेक्समा आइतबार बसेको बैठकमा 9 क्लबले साधारण सभामा मताधिकार प्राप्त गरे। सबै क्लब सर्वसम्मत छनौट भएको एन्फाले जानकारी दियो। खालीबारी युथ क्लब, झम्सीखेल युवा क्लब, पुलचोक युथ क्लब, मनोहरा एकीकृत युथ क्लब, महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टर, समाज कल्याण खेलकुद केन्द्र क्लब, सामाजिक युवा क्लब, स्पोर्ट एकाडेमी सागा र स्वयम्भू क्लबले मताधिकार प्राप्त गरेका छन्। वैशाख अन्तिम साता हुने एसियन ई स्पोर्ट च्याम्पियनसिपमा 13 राष्ट्रले सहभागिता जनाउने भएका छन्। ई स्पोर्ट संघ नेपाल इसानको आयोजनामा एसियन पब्जी मोबाइल च्याम्पियनसिप वैशाख 26, 27 र 28 गते हुँदैछ। इसानको राष्ट्रिय प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टीमले नेपालको प्रतिनिधित्व गर्ने आयोजक संघका अध्यक्ष अञ्जन धमालले जानकारी दिनुभयो। प्रतियोगितामा मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, मालदीव सहित नेपालबाट डीआरएस गेमिङ नेपाल, होरा ई स्पोर्ट र निपेक्स ई स्पोर्ट प्रतिस्पर्धा गर्नेछन्।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सन् 2024 देखि 2030 सम्म सञ्चालन हुने दिगो विकास लक्ष्य कार्यान्वयनका लागि 211 खर्ब 65 अर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण। विश्वका जुनसुकै स्थानमा रहे पनि नेपालीहरूमा नेपाली संस्कृति र कला जीवन्त रहने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। संरक्षित वन्यजन्तुको सूचीमा रहेको याक संरक्षणमा जोड़ दिँदै नेपालमा पहिलो पटक याक दिवस मनाइयो र अमेरिकाका विभिन्न शहरहरूमा राष्ट्रपति ट्रम्प विरोधी प्रदर्शन। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।